بسم اللہ الرحمن الرحیم، صلی اللہ علی محمد والہ طاہرین۔ السلام علیکم، بعثت خبرنامے میں خوش آمدید۔ آج مئی کی 6 اور شعبان المعظم کی 9 تاریخ ہے۔ دن بھر کی اہم ترین قومی اور عالمی خبروں کے ساتھ میں ہوں عمار رضوی۔ روس، ایران اور ترکی کی کاوشوں سے شام میں محفوظ علاقوں کے قیام کے منصوبے پر عمل درآمد شروع ہو گیا۔ ترکی کی نام نہاد فوجی بغاوت سے تعلق کے شبہ میں مزید 100 سے زائد ججوں اور سرکاری وکلاء کو ان کے عہدوں سے برطرف کر دیا گیا ہے۔ یورپی یونین سے علیحدگی اختیار کر کے برطانیہ یورپ میں اپنی اہمیت کھو بیٹھے گا، یورپی کمیشن کے سربراہ جان یونکر کا بیان۔ افغانستان کے سابق صدر حامد کرزئی نے داعش کو حقیقت میں امریکہ کی پیداوار قرار دیتے ہوئے صوبہ ننگرہار میں امریکہ کے غیر جوہری بم حملے کو امریکہ اور داعش کی مشترکہ کارروائی بتایا ہے۔ وینزویلا میں صدر کے خلاف جاری مظاہروں میں اب تک کم از کم 37 افراد ہلاک جبکہ متعدد زخمی ہو چکے ہیں۔ عراقی شہر موصل میں عراقی فورسز کا داعش کے خلاف آپریشن، 30 دہشت گرد ہلاک جبکہ بارود سے بھری 5 گاڑیاں تباہ کر دی گئیں۔ افغان طالبان نے ملک کے شمال مشرقی صوبے قندوز کے ایک ضلع پر قبضے کا دعویٰ کیا ہے۔ اور اب خبریں تفصیل کے ساتھ۔ روس، ایران اور ترکی کی کوششوں سے شام میں محفوظ علاقوں کے قیام کے منصوبے پر عمل درآمد شروع ہو گیا۔ غیر ملکی خبر رساں ایجنسی کے مطابق شام میں محفوظ علاقوں کے قیام کا یہ منصوبہ گزشتہ 6 برسوں سے جاری جنگ کے شکار اس ملک میں تشدد کے خاتمے کی بین الاقوامی کوششوں کا نتیجہ ہے۔ یہ ایسا پہلا منصوبہ ہے جس میں غیر ملکی مبصر شام میں قیام امن کو یقینی بنائیں گے، تاہم امریکہ اور شامی اپوزیشن اس معاہدے کا حصہ نہیں ہیں۔ شامی اپوزیشن نے تو اس معاہدے پر اعتراض کرتے ہوئے اس معاہدے کو غیر قانونی قرار دیا ہے، جبکہ دوسری جانب شامی حکومت نے اس منصوبے کی حمایت کی ہے۔ واضح رہے کہ شام میں محفوظ علاقوں کے قیام کے اس منصوبے پر دستخط 2 روز قبل قازقستان کے دارالحکومت آستانہ میں ہوئے تھے۔ اس معاہدے کے مطابق محفوظ علاقوں کے اوپر سے کسی قسم کے جنگی طیارے پرواز نہیں کر سکیں گے۔ افغانستان میں طالبان نے ایک جھڑپ کے دوران ملک کے شمال مشرقی صوبے قندوز کے ایک ضلع پر قبضہ کر لیا۔ افغان میڈیا کے مطابق قندوز پولیس کے ترجمان محفوظ اللہ اکبری نے اس واقعے کی تصدیق کرتے ہوئے بتایا کہ ملکی سیکیورٹی دستوں نے بھرپور لڑائی کی، تاہم اضافی فورسز کی عدم دستیابی کے سبب ایک موقع پر انہیں لڑائی ترک کرنا پڑی۔ تصادم میں ہلاکتوں کی اطلاع ہے، تاہم تعداد واضح نہیں ہے۔ دوسری جانب طالبان کے ترجمان ذبیح اللہ مجاہد نے دعویٰ کیا ہے کہ اس کارروائی میں درجنوں افغان فوجی مارے گئے ہیں اور طالبان نے کافی اسلحہ بھی حاصل کر لیا ہے۔ ایک افغان اہلکار کے مطابق رواں سال کے دوران 1000 کے قریب افغان اہلکار اور 700 عام شہری طالبان کے حملوں میں جاں بحق ہو چکے ہیں۔ ترکی نے گزشتہ برس نام نہاد فوجی بغاوت سے تعلق کے شبہ میں مزید 100 سے زائد ججوں اور سرکاری وکلاء کو ان کے عہدوں سے برطرف کر دیا ہے۔ اردگان حکومت نے 23 ججوں اور وکلاء کے وارنٹ گرفتاری بھی جاری کیے ہیں۔ جرمن خبر رساں ادارے کے مطابق ترک حکومت نے سرکاری اداروں میں سے مخالفین کو ہٹانے کا عمل جاری رکھتے ہوئے اب ملکی عدلیہ میں تعینات مزید 107 ججوں اور سرکاری وکلاء کو ان کے عہدوں سے برطرف کر دیا ہے، جبکہ 2 ججوں کو ان کی عدالت سے ہی گرفتار کر لیا گیا۔ رپورٹس کے مطابق حکومت نے 23 افراد کی گرفتاری کے وارنٹس بھی جاری کیے ہیں۔ گزشتہ برس ترکی میں نام نہاد فوجی بغاوت کے بعد اردگان حکومت نے سرکاری اور نجی اداروں میں کام کرنے والے ایسے تمام افراد کو ان کے عہدوں سے ہٹانے کا عمل شروع کر رکھا ہے جو حکومت کے مطابق گولن تحریک سے وابستہ ہیں۔ اردگان اپنی حکومت کے خلاف بغاوت کی اس کوشش کا الزام امریکہ میں مقیم ترک مذہبی رہنما فتح اللہ گولن پر عائد کرتے ہیں۔ فتح اللہ گولن جو ماضی میں ترک صدر کے اہم اتحادی بھی رہے ہیں، ایسے الزامات کی سختی سے تردید کرتے ہیں۔ یورپی کمیشن کے سربراہ جان یونکر نے کہا ہے کہ یورپی یونین سے برطانیہ کی علیحدگی ایک بڑا واقعہ ہے جو یورپ کے لیے بالکل مناسب نہیں ہے۔ غیر ملکی خبر رساں ایجنسی کے مطابق یورپی کمیشن کے سربراہ جان یونکر نے اٹلی کے شہر فلورنس میں کانفرنس سے خطاب کرتے ہوئے کہا کہ یورپی یونین سے علیحدگی اختیار کر کے برطانیہ यूरोप में अपनी अहमियत खो बैठेगा। उन्होंने कहा कि ब्रसेल्स की पेचीदा पॉलिसियों से यूरोपीय यूनियन से अलहदगी के लिए बरतानवी आवाम को तरगीब हुई है। योंकर ने यूरोपीय यूनियन से बरतानिया की अलहदगी के नतायज का जिम्मेदार भी बरतानिया के आवाम को करार दिया। वाज़े रहे कि गुज़िश्ता साल 23 जून को होने वाले रेफरेंडम में बरतानवी आवाम ने यूरोपीय यूनियन से अपने मुल्क की अलहदगी के हक़ में वोट दिया था और इस यूनियन से इसकी अलहदगी के बारे में रवां साल की 29 मार्च से बाज़ाब्ता तौर पर मुज़ाकरात भी शुरू हो गए हैं। अफगानिस्तान के साबिक सदर हामिद करज़ई ने कहा है कि दाइश हकीकत में अमरीका की पैदावार है। सूबा नंगरहार में गैर जोहरी बम गिराना भी अमरीका और दाइश की मुश्तरका कार्रवाई थी। गैर मुल्की मीडिया रिपोर्ट्स के मुताबिक अफगानिस्तान के साबिक सदर हामिद करज़ई ने दाइश को अमरीका की पैदावार करार देते हुए कहा कि बग़ैर शनाख्त वाले हेलीकॉप्टर्स पाक अफगान सरहद के करीब सप्लाई बैग्स गिरा रहे हैं। उन्होंने कहा कि दाइश के असर व रसूख वाले इलाकों में मशकूक हेलीकॉप्टर्स के ज़रिए रसद का पहुँचाया जाना ऐसा अमल है जिसका जवाब अमरीका को ज़रूर देना होगा। साबिक सदर ने हालिया गिराए जाने वाले गैर जोहरी बम को दाइश और अमेरिका की मुश्तरका कार्रवाई का नतीजा करार देते हुए इल्ज़ाम आयद किया कि बम हमले से पहले दाइशी दहशतगर्दों ने अपने ख़ानदान समेत इलाके को खाली कर दिया था। वेनेजुएला में गुज़िश्ता रोज़ सदर के खिलाफ जारी मुजाहिरों में अब तक कम अज़ कम 37 अफराद हलाक जबकि मुतअद्दिद ज़ख्मी हो चुके हैं। गैर मुल्की आदाद व शुमार के मुताबिक वेनेजुएला में गुज़िश्ता रोज़ एक 20 साल नौजवान की हलाकत के बाद सदर के ख़िलाफ़ मुजाहरे जारी हैं। इन मुजाहरों में अब तक कम अज़ कम 37 अफराद हलाक हो चुके हैं। अप्रैल के अवाइल से जारी हुकूमत मुखालिफ मुजाहरों में अब तक 717 अफराद ज़ख्मी हो चुके हैं जबकि हुकूमत ने तोड़ फोड़ के इल्ज़ाम में 152 मुजाहरीन को गिरफ्तार कर लिया है। तफसीलात के मुताबिक दारुल हुकूमत के करीब वाक़े एक सनती मरकज़ वैलेंसिया में पुरतशद्दुद मुजाहरों के बाद बड़े पैमाने पर लूटमार भी की गई है। हुकूमत मुखालिफ मुजाहरीन का कहना है कि सदर की आमिराना पॉलिसियों की वजह से मुल्की मईशत तबाही के दहाने पर पहुँच गई है। इराक़ के शहर मोसुल में फोर्सेस ने कार्रवाई करते हुए 30 दाइशी दहशतगर्दों को हलाक कर दिया जबकि बारूद से भरी 5 गाड़ियां भी तबाह कर दी गईं। गैर मुल्की खबर रसा इदारे के मुताबिक इराकी फ़ौज ने शुमाली शहर मोसुल में दाइश के ख़िलाफ़ जारी ऑपरेशन के दौरान 30 दहशतगर्दों को हलाक कर दिया है जबकि बारूद से भरी 5 गाड़ियों को भी तबाह कर दिया गया है। तफसीलात के मुताबिक सिक्योरिटी फोर्सेस ने एक अहम कॉलोनी को मुकम्मल तौर पर दाइश के कब्ज़े से आज़ाद करा लिया है। दूसरी जानिब ऑपरेशन के दौरान सिक्योरिटी फोर्सेस ने नकल मकानी करने वाले 1000 से ज़ायद ख़ानदानों को महफूज मकामात पर मुंतकिल किया है और इन्हें बुनियादी सहूलियात और रिलीफ फराहम किया जा रहा है। और अब एक नज़र दीगर अहम ख़बरों पर। पाकिस्तानी सरहदी शहर चमन के देहातों में एक रोज़ कबल हुई अफगान सिक्योरिटी फोर्सेस की मर्दमशुमारी टीमों पर अंधाधुन फायरिंग और गोलाबारी के बायस बाबे दोस्ती आज दूसरे रोज़ भी बंद रहा जिसके सबब हर किस्म की आमदोरफ्त और तजारती सरगर्मियां मुअत्तल रहीं। सरहदी देहात से आबादी महफूज मकामात की जानिब नकल मकानी कर गई है। चमन में तालीमी इदारे गैर मुय्यना मुद्दत के लिए बंद रखने का ऐलान किया गया है जबकि मुतासिर इलाकों में पाक फौज और FC अहलकार तैनात कर दिए गए हैं। पंजाब भर के तालीमी बोर्ड्स के तहत इंटरमीडिएट के सालाना इम्तिहानात का आगाज़ हो गया है जिसमें 13,30,294 तलबा इम्तिहानात में हिस्सा ले रहे हैं। तालीमी बोर्ड्स की जानिब से नकल की रोकथाम के लिए इम्तिहानी मराकज के अतराफ में दफ़ा 144 नाफिज कर दी गई है। भारत ने अपने छोटे पड़ोसी मुल्कों की सहूलत के लिए खला में मवासलाती सैटेलाइट रवाना कर दिया। अब तक अफगानिस्तान बांग्लादेश भूटान नेपाल श्रीलंका और मालदीप ने इस सैटेलाइट को इस्तेमाल करने के मौदे पर दस्तखत किए हैं जिसके तहत इन्हें टेलीविजन सर्विसेज बैंक के ATMs और ई गवर्नेंस के लिए मवासलाती टेक्नोलॉजी मैसर आएगी और ये सैटेलाइट मोबाइल फ़ोन कंपनियों के लिए बतौर बैकअप भी काम करेगा। शुमाली कोरिया ने दावा किया है कि अमेरिका और जनूबी कोरिया के खुफिया इदारों ने मुल्क के सरबराह किम जोंग उन को अवामी इज्तमा के दौरान जहरीली गैस के जरिए कत्ल करने का मंसूबा बनाया था जिसे नाकाम बना दिया गया है। वजारत मुल्की सलामती के बकौल इस मंसूबे के तहत उजरती कातिलों को $20,000 भी दिए गए थे। वाज़े रहे कि हालिया कुछ दिनों के दौरान अमरीका के धमकी आमेज बयानात के बाद दोनों मुमालिक के दरमियान जंग की सी सूरत हाल पैदा हो गई है। चीन में तैयार किए गए पहले बड़े मुसाफिर तैयारे C919 ने अपनी पहली कामयाब आजमाइशी परवाज़ की है। اس طرح چین، یورپی ممالک، امریکہ اور روس کے بعد مسافر بردار جمبو جیٹ بنانے والا چوتھا بڑا ملک بن گیا ہے۔ چین کو توقع ہے کہ وہ اس نئے جیٹ طیارے کے ذریعے امریکہ کی بوئنگ اور یورپ کی ایئر بس کمپنیوں کو سخت ٹکر دے سکے گا۔ جرمن حکام نے واضح کیا ہے کہ جرمنی میں مقیم ترک ووٹرز ایسے کسی ممکنہ ریفرنڈم میں شرکت نہیں کریں گے جس میں ترکی میں سزائے موت کی بحالی پر کوئی عوامی فیصلہ کرانے کی کوشش کی جائے گی۔ ترک صدر اردگان ملک میں سزائے موت کی بحالی کے حوالے سے کئی بار یہ اشارہ دے چکے ہیں کہ وہ یہ سزا قانوناً بحال کرنا چاہتے ہیں۔ انڈونیشیا کے جزیرہ سماٹرا میں 200 کے قریب قیدی جیل توڑ کر فرار ہو گئے، جبکہ مقامی پولیس نے 70 قیدیوں کو دوبارہ گرفتار کرنے کا دعویٰ کیا ہے۔ جیل میں صرف 400 قیدیوں کی گنجائش تھی، جبکہ جیل میں 1800 قیدیوں کو رکھا گیا تھا۔ حکام کے مطابق 2000 سے زائد پولیس اور فوج کے اہلکاروں کو جیل پر تعینات کر دیا گیا ہے۔ پولیس نے تمام شہر کی ناکہ بندی کر کے مزید قیدیوں کی تلاش شروع کر رکھی ہے۔ فرانس کے صدارتی انتخابات کا دوسرا مرحلہ کل شروع ہوگا۔ میرین لیپین اور ایمانیول میکرون کے درمیان کانٹے کے مقابلے کا امکان ہے۔ اطلاعات کے مطابق صدارتی امیدوار ایمانیول میکرون کے جیتنے کے واضح امکانات موجود ہیں، تاہم ان کے حامیوں نے الزام عائد کیا ہے کہ انہیں ایک بڑے ہیکنگ کے حملے کا نشانہ بنایا گیا ہے، جس کا مقصد کل ہونے والے صدارتی انتخابات کے دوسرے مرحلے سے قبل ایمانیول کی ساکھ کو نقصان پہنچانا ہے۔ اب تک کے لیے اتنا ہی، اگلے خبرنامے تک اجازت دیجیے۔ دیکھتے رہیے ویست تعلیمی ٹی وی چینل۔ اللہ حافظ۔